بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ اور قبل اس کے کہ ہم موضوع کا اعلان کریں، آپ کی خدمت میں اسلامی انقلاب کی سالگرہ کے 10 روزہ جشن عشر فجر کے آغاز کی مناسبت سے مبارکباد پیش کرتے ہیں۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir، اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج گفتگو ہوگی پاکستان میں طالبان کے ساتھ مذاکرات کے تناظر میں۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، جیسا کہ آپ جانتے ہیں، پاکستان میں وزیر اعظم نواز شریف نے طالبان کے ساتھ مذاکرات کے لیے 4 رکنی کمیٹی تشکیل دے کر اس تاثر کو ختم کر دیا ہے کہ حکومت طالبان کے ساتھ مذاکرات اور امن کے عمل کو آگے بڑھانے میں سنجیدہ نہیں ہے۔ حسب توقع، 4 رکنی کمیٹی کی تشکیل کے اعلان کے بعد پاکستان میں ملا جلا رد عمل سامنے آیا۔ جماعت اسلامی، جمعیت علماء اسلام کی دونوں شاخوں اور تحریک انصاف نے حکومت کے فیصلے کا خیر مقدم کرتے ہوئے اس تعلق سے حکومت کو بھرپور تعاون دینے کی یقین دہانی کرائی ہے، تو دوسری جانب بعض سیاسی جماعتوں نے اس پر مخالفت کا اعلان کیا ہے۔ خاص طور پر متحدہ قومی موومنٹ کا رد عمل زیادہ سخت رہا ہے۔ اسی کے ساتھ صحافتی حلقے بھی تقسیم نظر آتے ہیں۔ بعض صحافتی حلقے حکومت کے فیصلے کی حمایت کرتے ہیں، تو اس کے مقابلے میں ان صحافتی حلقوں کی کمی نہیں ہے جو اس تعلق سے طرح طرح کے سوالات اٹھا رہے ہیں، اور بعض صحافتی حلقے سرے سے طالبان کے ساتھ مذاکرات کے ہی مخالف ہیں۔ ان حلقوں کا کہنا ہے کہ پاکستان میں دہشت گردی کے فروغ کی اصل ذمہ داری طالبان پر عائد ہوتی ہے، اور اکثر دہشت گردانہ حملے طالبان خود انجام دیتے ہیں یا ان سے وابستہ دیگر دہشت گرد گروہ ان حملوں میں ملوث ہوتے ہیں۔ ان حلقوں کا کہنا ہے کہ دہشت گردوں کے ساتھ مذاکرات کے بجائے ان سے سختی کے ساتھ نمٹنے کا راستہ اختیار کرنا چاہیے۔ اسی کے ساتھ بعض حلقے یہ بھی کہتے ہیں کہ جو گروہ آئین پاکستان کو نہ مانتا ہو، جمہوریت کو کفر و الحاد سمجھتا ہو، اس سے گفتگو اور مذاکرات کی اساس کیا ہوگی؟ کیا حکومت اس گروہ کو آئین پاکستان کو ماننے پر مجبور کر سکے گی؟ اس لیے کہ کسی ملک میں رہنے والا کوئی شخص یا گروہ اگر علل اعلان یہ کہتا پھرے کہ وہ ملک کے آئین کو تسلیم نہیں کرتا تو غدار کہلاتا ہے، اور اگر وہ گروہ مسلح ہو اور دہشت گردی اس کا شیوا ہو تو پھر غداری کی شدت یقیناً بڑھ جاتی ہے۔ آج کے پروگرام میں ہم حکومت کے اس فیصلے کے بارے میں تجزیہ نگاروں کی رائے جاننے کی کوشش کریں گے، مگر پہلے اس بارے میں ہماری رپورٹ۔ ناظرین، آج کے پروگرام میں ہمارے لندن اسٹوڈیو سے حصہ لے رہے ہیں بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر عنایت اللہ اندرابی۔ کراچی سے پروگرام میں شامل کیا جائے گا پاکستان کے سینئر صحافی اور معروف کالم نویس آغا مسعود حسین کو ٹیلی فون لائن کے ذریعے آج کے پروگرام میں شامل کیا جائے گا بیلجیم میں مقیم پاکستان کے سابق سیاستداں اور سینئر تجزیہ نگار محمد فیصل خان کو۔ تو چلتے ہیں لندن اسٹوڈیو جہاں ڈاکٹر عنایت اللہ اندرابی صاحب موجود ہیں، گفتگو کا آغاز ان سے کرتے ہیں۔ اندرابی صاحب، السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ۔
جناب، حکومت پاکستان نے طالبان کے ساتھ مذاکرات کے لیے 4 رکنی کمیٹی بنا دی ہے، اور وزیر اعظم نواز شریف نے کمیٹی کے ارکان سے ملاقات میں ہدایت دی ہے کہ مذاکرات جلد از جلد شروع کیے جائیں۔ مذاکرات کے سلسلے میں اب تک جو کمیٹی کے ارکان کے جو بیانات آئے ہیں اور حکومتی حلقوں کے جو اس سلسلے میں بیانات آئے ہیں، ان سے یہ پتہ چلتا ہے کہ مذاکرات کا اعلان تو کر دیا گیا ہے، لیکن مذاکرات کن خطوط پر ہوں گے، کس نہج پر ہوں گے، مذاکرات کا ایجنڈا کیا ہے، یہ کوئی چیز سامنے نہیں آئی ہے۔ کیا تجزیہ ہے آپ کا اس صورتحال کے بارے میں؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیں، میں اس معاملے کو ذرا قریب سے دیکھتا رہا ہوں
جی،
اور مذاکرات ابھی کی بات نہیں ہے، بلکہ یہ تو اب چلا رہا ہے پاکستان میں، یہ ڈسکشن کافی وقت سے چلا آ رہا ہے کہ مذاکرات ہوں یا آپریشن ہوں یا کیا ہو، لیکن یہ کمیٹی بنانا اور پھر اس کمیٹی کے کیا اختیارات، اس کے کیا پیرامیٹرز ہیں، یہ تو ساری ٹیکنیکل اور مائکرو لیول کی چیزیں ہیں۔ असल जो बुनियादी बात मैं करना चाहता हूं, और इससे पहले भी कभी पहले मैंने ये बात इस बात को उठाया था यहाँ पे, कि असल बुनियादी बात जो पूछने की है, यानी मैं पूछता हूँ, आप पूछेंगे, हर कोई जीशोर शख्स जो असल बात पूछेगा वो ये है कि तालिबान के साथ किस मसले पे बात होगी। देखिए ना, मुजाकरात जो है एक कॉन्फ्लिक्ट रेजोल्यूशन, एक तनाजे को खत्म करने का एक तरीका है, और अक्सर
बिल्कुल
ये होता रहा है कि तनाजा होता है, फिर जंग होती है, और फिर फरीकैन ये कहते हैं कि आइए अब मुजाकरात करें और इस मामले का तस्विया करें। अब वो मामला जो है वो बिल्कुल दिन के उजाले की तरफ वो आया होता है, जैसे यहां शुमाली आयरलैंड का मसला है बर्तानिया के साथ, उन्होंने काफी जंग लड़ी, फिर उन्होंने कहा कि अब ठीक है मुजाकरात, लेकिन ये क्लियर है, हर कोई खास आम जानता है कि मसला ये है कि शुमाली आयरलैंड ब्रिटेन के साथ रहे या एक बड़ा आयरलैंड बन जाए और वो आयरलैंड के साथ जाए, यानी शुमाली आयरलैंड का सियासी मुस्तकबिल। इसी तरह कई कॉन्फ्लिक्ट जोने हैं, ये मसले कश्मीर है, बाकी चीजें हैं, जहां पर मसला जो है वो वाशगाफ अंदाज में है, यानी बिल्कुल हर खास आम जानता है। अब आप मुझे बताएं मेहदी साहब कि यहां मसला क्या है, तालिबान के साथ क्या क्या एट स्टेक क्या है, कि वो कुछ कहें, पाकिस्तान गवर्नमेंट कुछ कहे, पाकिस्तान क्या देगा, वो क्या देंगे, ये बिल्कुल ये किसी को मालूम नहीं। एक वक्त तक बताया गया कि वो शरीयत चाहते हैं, अब ये कुछ ये कमेटी के खास मेंबर जो रुस्तम शाह मेहमान है, उनका अभी उन्होंने बहुत ही ताकीद के साथ कहा, बहुत ही
जी
एतमाद के साथ कहा कि शरीयत कोई मसला ही नहीं है, वो शरीयत भी नहीं चाहते हैं। तो ये पहले वाजह हो जाए कि आखिर इस मुजाकरात में कौन सी चीज है जिस पर मुजाकरात होंगे, जिस पर लेदे होगा और जिस पर तस्फिया होगा, ये बात पहले क्लियर हो जाए। और ये मेरी गुजारिश है कि ये इस ताल्लुक से सबसे बुनियादी बात है, और भी इसके दूसरे कुछ गोशे जो है वो इंशाल्लाह आप मेरी तरफ आएंगे तो उस पर बात होगी।
जी ये जो कमेटी जो बनाई गई है मुजाकिरात के लिए, तो कमेटी के लिए तो ये कहा गया है कि साहब कमेटी बाख्तियार है। कमेटी के जो अरकान हैं, जो तरकीब है इस कमेटी के, जो तनासुब है इसमें, जिस तरह के लोग रखे गए हैं, उसके बारे में आपका तजिया क्या है, क्या ख्याल है?
वो बा इख्तियार यानी किस एतबार से हैं, उनके पास है क्या, यानी वो अगर देना चाहें तो उनके पास क्या है। बा इख्तियार तो कमिटी के एक जिम्मेदार रुकन और बहुत ही नॉलेजेबल और बहुत ही मोतबर सहाफी रहीमुल्ला यूसुफजई, जिनने बीबीसी के साथ काफी वक्त काम किया और जो अफगान उमूर के अच्छे माहिर हैं, मुझे उनकी बात में बहुत ही वजन नजर आया। उन्होंने कहा कि हम महज राबतेकार हैं, हमारा काम राबता करवाना है, और वही वही है, यानी ये इसके अलावा कर भी क्या सकेंगे, ये कोई इनके पास कोई गवर्नमेंट का कोई पावर नहीं है, ये देंगे क्या, इनके पास देने को है क्या, ये इनके पास ये जान पहचान वाले लोग हैं, ये जानते हैं कि कौन से लोग हैं, कौन डोमिनेंट, कौन लीडर्स हैं, कौन किसकी बागडोर किसके हाथ में है, ये इनर वर्ल्ड को जरा जानते हैं, तो ये बस राबता करा के देंगे, मेरी नजर में इनकी हैसियत बस उतनी है, उससे ज्यादा नहीं है।
जी तालिबान के रद्द अमल के बारे में आपका क्या कहना है? तालिबान ने अगरचे हुकूमत की पेशकश का खैर मकदम किया है, लेकिन जिस दिन वज़ीर आज़म नवाज शरीफ ने तालिबान के साथ मुज़ाकरात के लिए कमेटी की तश्कील का ऐलान किया है, उसी दिन कराची में रेंजर्स के हेडक्वार्टर पर हमला हुआ। 3 बम धमाके हुए, जिनमें से एक खुदकुश था, कई एहलकार मारे गए, बहुत से जख्मी हुए, और तालिबान ने इसकी जिम्मेदारी कबूल की।
जी बिल्कुल, ये सही फरमा रहे हैं आप, यार उन्होंने उसी रोज हमला किया, और ये उनका आज का ही रिकॉर्ड नहीं है, उनका ट्रैक रिकॉर्ड यही है कि वो किसी माहदे के पाबंद नहीं। असल में तालिबान की असलियत को हमें समझना है कि वो है क्या चीज, वो असल में देखिए ना, वो असल में वो चीज है जो पाकिस्तान में افغانستان کی جنگ کے وقت شروع ہوئی، جبکہ اس وقت جیسے سعودی انٹیلیجنس شام میں کام کر رہے ہیں، اس وقت آل سعود کی انٹیلیجنس وہاں پشاور میں کام کرتی تھی، اور انہوں نے دنیا بھر سے ایسے شدت پسند سلفی وہابی لوگوں کو اکٹھا کیا، اور سارا یہ مقصد تھا کہ ایران کا اسلامی انقلاب جو آیا تھا اس کے خلاف جہاد کے نام پر، جہاد کے نام پر، میں اس پہ ذرا زور دوں گا، جہاد نہیں، جہاد کے نام پر ایک وائلنٹ تحریک کو برپا کروانا تھا. یہ اصل میں اس کے سیڈز وہاں پر ہیں، اور اس وقت جو یہ لوگ چاہتے ہیں وہ یہ کہ یہ اب اس وقت سے اتنے سالوں سے پاکستان میں رہ رہے ہیں، اب انہوں نے وہاں پہ اپنی کانسٹیچوئنسیز، خصوصاً پاکستان کی بیشتر مذہبی جماعتیں، ان کو اپنا ہمنوا بنایا ہے، اور یہ باضابطہ براہ راست جو آپ کے انٹروڈکٹری رپورٹ میں آیا تھا، بالکل یہ چاہتے ہیں کہ پاکستان کی سٹیٹ میں ان کا امن دخل ہو. یہ جو چاہتے ہیں ان کو وہاں باضابطہ ایک حصہ ملے پاکستان کی سٹیٹ میں، اور یہی ان کا مقصد ہے. اس لیے یہ کسی معاہدے کی پابندی نہیں کرتے، یہ اپنا، یہ اپنی رول سے اس وقت گیم کھیل رہے ہیں. یعنی انہوں نے ایک طرح سے حکومت کو بے بس کیا ہے. اگر آپ حکومت کا نیریٹو سنیں، اگر آپ حکومت کا آرگومنٹ سنیں، تو وہ تو یہ کہتے ہیں کہ دیکھیں آپریشن سے حاصل کیا ہوتا ہے، ہمیں حاصل کیا ہوا ہے. یعنی وہ یہ مذاکرات ایک بے بسی کے عالم میں کر رہے ہیں. وہ یہ کہتے ہیں کہ دیکھیں جنگوں سے، آپریشن سے کچھ حاصل نہیں ہوگا، ہم ان کو کنٹرول نہیں کریں گے، لہذا مذاکرات. تو لہذا وہ ان کی ٹرمز پر کام کر رہے ہیں، اور یہ اتنا جو بھی کریں وہ مذاکرات کی بات کر رہے ہیں. تو لہذا یہ اپنے آپ کو آزاد سمجھتے ہیں کہ یہ اپنی کاروائیاں جاری رکھیں اور حکومت اپنی کاروائیاں بند کر کے مذاکرات کرے.
جی بہت بہت شکریہ جناب. اور ناظرین، ٹیلی فون لائن کے ذریعے ہمارا رابطہ برقرار ہوا ہے بیلجیم میں مقیم پاکستان کے سابق سیاست دان اور ممتاز تجزیہ نگار محمد فیصل خان صاحب سے. خان صاحب السلام علیکم.
وعلیکم السلام.
خان صاحب، پاکستان میں طالبان کے ساتھ مذاکرات کا عمل آگے بڑھ رہا ہے، چار رکنی کمیٹی تشکیل دے دی گئی ہے، اور وزیر اعظم نے کمیٹی کے ارکان سے کہا ہے کہ جلد از جلد مذاکرات کا آغاز کیا جائے. آپ کے خیال میں مذاکرات کا ایجنڈا کیا ہوگا؟
بسم اللہ الرحمن الرحیم. دیکھیں جہاں تک مذاکرات کی بات ہے تو ایجنڈا تو خیر بہت واضح ہے. ان کا یہ کہنا ہے کہ ان کے ساتھ بات چیت کی جائے، اور طالبان کے ساتھ امن کے حوالے سے، اور جو دوسرے جو ان کی سچویشن ہے، جو ڈیمانڈز ہیں ان کی، اس حوالے سے بات چیت کی جائے. لیکن دیکھیے، دیکھنا یہ ہے کہ یہ تو عجیب بات مجھے نظر آتی ہے کہ ایک تو پہلے کمیٹی کی جو تشکیل دی گئی ہے اس میں سوائے میجر عامر کے، جن کے والد کا ایک مدرسہ بھی تھا، طاہر صاحب غالباً ان کا نام تھا، اور وہ کئی تحریک طالبان کے لوگ ان کے شاگرد رہے ہیں، ان کے علاوہ جو باقی دو تین ارکان ہیں وہ تو شاید میں نہیں سمجھتا کہ کوئی بڑا کام انجام دے سکیں یا کوئی اپنا اثر طالبان پہ چھوڑ سکیں. ایک تو یہ بات ہے. دوسری سب سے بڑی چیز یہ ہے کہ دیکھنا یہ ہے کہ طالبان کا ایجنڈا تو بڑا واضح ہے. انہوں نے یہ کہا ہے کہ وہ پاکستان کے اندر شرعی معاملے کے اندر جو شریعت وہ چاہتے ہیں. یہاں ضروری بات یہ دیکھنے کی ہے، کیونکہ کل بھی میری کچھ طالبان کے ذرائع سے بات ہوئی تھی، اور انہوں نے یہ کہا تھا کہ ہم کم از کم جو شریعت کا معاملہ ہے اس کے اوپر ہم جو ہے وڈرا نہیں کریں گے. تو اب شریعت جو ہے وہ شریعت وہ چاہتے ہیں جو ان کی اپنی جس کی تشریح انہوں نے کی ہے وہ شریعت چاہتے ہیں. اچھا یہ تو میں سمجھتا ہوں کہ انتہائی ناممکن ہے. اچھا پھر چلیں اگر ہم اس پہ میری بات کر لیتے ہیں، اگر کوئی نیگوشیشن بن جاتی ہے، ہم علماء کی کمیٹی کو اگر بٹھا لیتے ہیں، کچھ اگر اس کے اندر کوئی اگر سخم پیدا کر دیا جائے، یا چلے کوئی اشتہاد والی صورتحال نکل آئے، تو یہ اس بات کی کیا ذمہ داری ہوگی کہ وہ جو طالبان ہیں آئندہ پھر کوئی ایسی حرکت نہیں کریں گے. اچھا پھر تیسری سب سے بڑی اہم بات یہ ہے کہ صرف طالبان کے ہی گروپ نہیں ہیں، کل اس میں کچھ ایسے گروپ ہیں جن کا تعلق القاعدہ سے ہے، اور جو کوئی بین الاقوامی جو قوتیں ہیں، اسلام دشمن قوتیں ہیں، وہ بھی لڑ رہی ہیں. اور طالبان کے نام پہ آپ کو پتا ہے کہ یہ استعمال بھی بہت ہوئے ہیں. کئی دفعہ ان کو بے نظیر کے لیے استعمال کیا گیا، کئی دفعہ ان کو شیعہ زائرین کے حوالے سے استعمال کیا گیا، نواز شریف نے پھر کئی دوسری دفعہ بے نظیر کو حکومت گرانے کے لیے استعمال کیا گیا. تو کچھ ہمارے سیاستدانوں کے بھی معاملات ہیں. तो ये तमाम चीजें इतनी बिखरी हुई हैं कि इनको मैं नहीं समझता कि इतनी जल्दी में जो ये कमेटी इन्होंने बनाई है और फौरी तौर पर जो ऐलान कर दिया है इससे ये मामला सुलझ सकते हैं। जो मेरी इत्तलात है वो ये है कि ये असल में थोड़ा सा इंगेज करना चाहते हैं और मैं समझता हूँ ये बेहतर होगा, क्योंकि 2014 में अमेरिका वहां से निकल रहा है और अमेरिका के निकलने के दौरान उनको नेटो की जो सप्लाई और जो उनके सारा साजो सामान जाएगा उस पस मंजर में उनको उन इलाकों में और पाकिस्तान में अमन और सुकून चाहिए। अगर वाकई तालिबान अगर मुजाकरात के अंदर और अमन व अमान बरकरार करने के अंदर अगर वो वाकई पुरखलूस हुए तो वो इस आर्जी जो पेशकश है, मैं इसको आर्जी पेशकश कहता हूँ, इसीलिए मैंने पहले भी कहा है कि ये एक आर्जी पेशकश है। इसको बहुत से लोग समझ रहे हैं कि शायद बातचीत कामयाब हो जाएगी, मैं नहीं समझता। ये अब तालिबान के ऊपर है कि वो इस आर्जी पेशकश से फायदा उठाते हुए हकीकतन में अगर इस बात की यकीन दहानी करा दे कि वो पाकिस्तान के कॉन्स्टिट्यूशन को मानेंगे और हथियार रख देंगे और इस पसमंजर के बाद अगर वो आगे बात करेंगे तो बात बढ़ेगी, वरना मैं समझता हूँ कि ऑपरेशन का फैसला ऑलरेडी हो चुका है और यही एक वाहिद ऑप्शन है।
जी बहुत बहुत शुक्रिया जनाब, लाइन पे रहिएगा। और नाज़रीन चलते हैं कराची। आगा मसूद हुसैन साहब पाकिस्तान के सीनियर सहाफ़ी, मुमताज़ तजिया निगार, स्काइप के ज़रिए इनसे रबता बरकरार हुआ है। आगा साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम।
जी आगा मसूद हुसैन साहब, आपका तजिया क्या है तालिबान के साथ मुज़ाकरात का जो अमल शुरू किया गया है इसके बारे में, कितना कामयाब होगा, कितना आगे बढ़ेगा ये अमल?
मैं ये नहीं समझ सकता कि ये जो मज़ाकरात की दावत दी है नवाज शरीफ साहब ने पार्लियामेंट के अंदर, ये कामयाब नहीं हो सकता। उसकी वजह यह है कि हमें एक बात सोचनी चाहिए कि इस वक्त तहरीक तालिबान का जो सरबरा है मुल्ला फजलुल्लाह, जिसको कि सवाल में मुल्ला रेडियो कहते थे, ये तो पहली मतलब ये कि पाकिस्तान के खिलाफ है और ये अफगान इंटेलिजेंस के लिए काम करता है और जन न्याजी के सिलसिले में आपको मालूम है कि जन न्याजी।
जी आगा साहब से रबता तो मुनक़ता हो गया है, दोबारा हमारे साथ ही बरकरार करने की कोशिश करेंगे। खान साहब, जनाब जहाँ तक मुज़ाकरात के एजेंडे की बात है तो इससे पहले तालिबान तो वाज़ तौर पर ये ऐलान कर चुके हैं कि आइन पाकिस्तान को वो तस्लीम नहीं करते हैं, इसलिए कि ये आइन मुल्हदाना है और कुफ्र के मिसदाक है, उस पर वो यकीन नहीं रखते हैं ना उसको वो तस्लीम करेंगे। जमहूरियत भी उनकी नज़र में कुफ्र और इल्हाद के मुतरादिफ है। हथियार रखने के लिए उन्होंने साफ और वाज़े तौर पर यह कहा है कि हथियार उन्होंने जिहाद के लिए उठाया है और जिहाद के लिए उन्हें किसी से इजाज़त की ज़रूरत नहीं है, हथियार वो नहीं रखेंगे। तो फिर मुज़ाकरात किस लिए होंगे? और वाज़े उन्होंने किया था कि हुकूमत ये वादा करे कि आइन पाकिस्तान को वो तब्दील करेगी और शरीयत के मुताबिक बनाएगी। तो तालिबान का एजेंडा तो बिल्कुल वाज़े है मुज़ाकरात के लिए, हुकूमत का एजेंडा क्या है?
देखिए बिल्कुल आप सही कह रहे हैं, जो बात मैंने आपसे कही है एग्जैक्टली ऐसी ही सूरत हाल है, क्योंकि मैंने आपको कहा कि कल भी कुछ मेरी तालिबान के लोगों से राय से बात हुई थी जिनका के कमेटी के ऊपर ऑब्जर्वेशन थी, लेकिन उसके अलावा उन्होंने जो बात मुझे कही है उनका भी यही कहना था कि देखिए फैसल साहब कि हमारी एक चीज तो हमारी जो है शर्त वो मुकम्मल है कि हम पाकिस्तान के जो आइन के अंदर तब्दीली चाहते हैं, और तब्दीली क्या चाहते हैं बल्कि वो कहते हैं कि शरई आइन जो है पाकिस्तान में शरिया नाफिज की जाए। तो आपको पता है कि वो शरीयत भी वो नहीं चाहते, शरीयत जो कि असल में शरिया है, अगर वो कोई अगर शरिया की बात हो जैसे मैंने पहले कहा तो चलिए उस पर बात हो सकती है, वो अपनी शरीयत चाहते हैं और उनकी शरीयत जो है वो आप जानते हैं क्या है। तो एक तो सबसे बड़ी बात है कि ये सबसे पहली है, एक हर्डल है। दूसरी जो सबसे बड़ी हर्डल मैं समझता हूँ वो ये है कि वो इस बात की जमानत देने से कासिर है, जैसा कि आपने कहा कि वो जिहाद की बात करते हैं, वो कहते हैं कि हम अब इस मामले को कंटिन्यू करेंगे। दूसरी एक चीज उनकी सबसे बड़ी बात यह है, वो ये कहते हैं कि इस्लामी ममलकत के अंदर सरहद का कोई तस्वुर नहीं है। तो अब आप मुझे बताइए कि ये दो चीजें, जो पहली वाली के शरीयत नाफिज करना और शरीयत उनकी अपनी मर्जी से, और दूसरा ये कि इस्लाम के अंदर सरहदों की कोई कोई नजरियाती या कोई सियासी या कोई दिफाई सरहदें नहीं होती बल्कि वो एक लामतनाही सिलसिला है। ये दो चीजें ऐसी हैं जो कि कभी भी ना ही कोई पाकिस्तानी इस चीज को मानने के लिए तैयार होगा और ना ही कोई हमारा ब्रादर इस्लामी मुल्क मानेगा। तो ये तो एक बात बिल्कुल वाजे है। अब जैसे कि आप कह रहे हैं कि हमारा एजेंडा जो ये बातचीत का है वो बुनियादी तौर पर ये एक आरजी टाइम दिया गया है, उनको ये कन्वेंस करने की कोशिश की जाएगी। अब पता नहीं ये मुजाकराती कमेटी कन्वेंस कर पाती है कि नहीं कर पाती कि जनाब जो एजेंडा आपका वाजे एजेंडा है, इस एजेंडे से हटकर अगर आप बात कर सकते हैं और अगर हमें इस बात की यकीन दहानी करा सकते हैं कि आप पाकिस्तान की रिट को तस्लीम करेंगे आईने पाकिस्तान के अंदर रहते हुए। हाँ, अगर कोई मिसाल के तौर पे इस किस्म की बात कही गई है कि अगर आप समझते हैं कि कोई शरई अदालत या इस किस्म की कोई छोटी चीज, जैसे कि साबिका दौर में जनरल मोहम्मद जियाउल हक के दौर में हुआ था, अगर इस किस्म की अगर कोई छोटी मोटी अमेंडमेंट अगर आप चाहते हैं तो उस पर बात की जा सकती है। लेकिन अगर आप ये चाहें कि जनाब आप जिहाद भी रखें और आपके नजरियात भी बरकरार रहे और आप अपनी मर्जी की शरीयत लेके आए और आइन में तब्दीली लेके आए, तो ये मुकम्मल तौर पर नामुमकिन है। और इसीलिए मैं आपसे कह रहा हूँ कि ये मुजाकरात कामयाब नहीं होंगे।
जी बहुत बहुत शुक्रिया अंद्राबी साहब। जनाब तालिबान ये जो नई कमेटी का ऐलान किया गया है, इसके बाद तालिबान का जो रद्द अमल सामने आया है, उन्होंने इसका खैर मकदम किया है और ये ऐलान किया है कि शूरा के इजलास के बाद वो इस सिलसिले में बयान देंगे। एक बयान जो उनका सामने आया है कि अगर हुकूमत ने संजीदगी का मुजाहरा किया तो वो जंगबंदी के लिए भी तैयार हैं। लेकिन इससे पहले जो बयान दे चुके हैं वो मुजाकरात के हवाले से कि मुजाकरात के लिए उनका एजेंडा और उनका हदफ क्या है, वो तो बिल्कुल वाजे है। हुकूमत का हदफ क्या है?
जी वही मैं कह रहा था कि इसमें बहुत ज्यादा ये मेस्ड अप है, बहुत ज्यादा इबहाम है
जी।
अब ये हदफ की अगर हम एनालिसिस करना चाहें कि हदफ क्या है हुकूमत का, तो आप जरा एक मिनट के लिए आप गौर फरमाएं कि ये जो हम तालिबान और तालिबान की ये शूरिश जो है, जब हम ये कहते हैं तो हम एग्जैक्टली किस चीज का जिक्र करते हैं? अब पाकिस्तान में एक बहुत बड़ा हलका है और इमरान खान उसको लीड कर रहा है, वो ये कह रहे हैं कि ये तालिबान की शूरिश वगैरह ये सारी इसलिए हुई है कि ये लोग बहुत ही मुहिब वतन पाकिस्तानी थे जो फाटा वगैरह के इलाकों में रहते थे, और इनके अंदर जब हमने अपनी फौज दाखिल की परवेज मुशर्रफ के वक्त तो ये स्टेट के बागी हो गए। तो ये एक नैरेटिव वहाँ चल रहा है। अब अगर थोड़ा यानी मान लीजिए, यानी फर्ज कीजिए कि ये सही है, तो ये इससे ये बात निकल आती है कि जब पाकिस्तान की फौज वहां दाखिल हुई और अमरीकी ड्रोन उन्होंने इन लोगों को निशाना बनाया और ये लोग समझते हैं कि पाकिस्तान अमरीका का हलीफ है, तो इन्होंने पाकिस्तान की आर्मी को अपना निशाना बनाया, तो ठीक है आप इससे इत्तफाक नहीं करेंगे लेकिन कुछ इसमें आप सेंस पाएंगे। ठीक है, ये यानी इत्तफाक नहीं करेंगे लेकिन कुछ काबिल फहम होगी। लेकिन आप ये बताएं कि ये तालिबान की शूरिश का एक ये इंटरप्रिटेशन है, ये शूरिश है
जी।
लेकिन जो लोग बलूचिस्तान में जो लोग आम मुसलमानों को निशाना बनाते हैं, जायरीन को निशाना बनाते हैं, उसका इससे क्या ताल्लुक है? यानी वो कौन लोग हैं? वो भी तालिबान की शूरिश का एक हिस्सा है। जुनूबी पंजाब में जो जबरदस्त फिरकवारियत है और फिरका परस्त लोग जो वहां हैं और फिर बलूचिस्तान में वो लश्कर जंगी वगैरह ऑपरेट करते हैं, तो वो क्या है? तो लिहाजा ये तालिबान की शूरिश जो है ये बजाय खुद कोई एक चीज नहीं है, इसके कई पहलू हैं। अब हुकूमत इस चीज के साथ जब डील कर रही है तो सारा इस पर डिपेंड करता है कि ये हुकूमत इस शूरिश को क्या समझती है, उसी के मुताबिक हुकूमत अपने अहदाफ हासिल कर सकेगी या नहीं कर सकेगी। अब मसला ये जो मैं आपसे कह रहा था वो यही है कि ये क्लियर नहीं है कि वो किस चीज के साथ डील कर रही है। मेरी अपनी कुछ अंडरस्टैंडिंग है कि असल मामला है क्या, लेकिन मैं आपको कह रहा हूं कि अपरेंटली बजाहिर जो हमें दिखाया जा रहा है उससे ये बात बहुत ही मबहम है कि हुकूमत क्या चाहती है, तालिबान क्या चाहते हैं। आप जो कहते हैं कि तालिबान शरीयत वगैरह का मुतालबा करते हैं, लेकिन मैं आपसे कहता हूं कि तालिबान से ज्यादा ये पाकिस्तान की मजहबी जमातें हैं जो ये कहते हैं कि तालिबान ऐसा चाहती है। तो लिहाजा ये सारा मामला मुबहम है और ये कुछ नहीं कहा जा सकता कि हुकूमत क्या हासिल करेगी। आप अगर मुझसे पूछें तो हुकूमत इससे कुछ हासिल नहीं करेगी और इससे पाकिस्तान की स्टेट फर्दर गैर मुस्तकम होगी।
जी बहुत बहुत शुक्रिया आगा मसूद हुसैन साहब से राबता हमारा बरकरार हो गया है। जी आगा मसूद हुसैन साहब
मैं आपकी याद कर रहा था कि देखिए एक समझने की बात है कि तालिबान जो है वो एक ग्रुप नहीं है। हुकूमत ने कहा है कि कोई तकरीबन 70 ग्रुप हैं कि जो फाटा में और मुख्तलिफ
जी जी आवाज में जी प्रॉब्लम है आगा मसूद साहब से। खान साहब मोहम्मद फैसल खान साहब आप लाइन पर हैं जनाब?
जी जी जी
भाई बाज हलकों का ये कहना है कि पाकिस्तान में दहशत गर्दाना हमलों में या तालिबान खुद बराह रास्त मुलव्वस होते हैं या उनसे वाबस्ता दहशत गर्द गुरोहों के अनासिर ये हमले अंजाम देते हैं। हुकूमत ये कहती है कि ठीक है ये लोग हमले कर रहे हैं खून बहा रहे हैं और हम मुजाकिरात के जरिए इस खून खराबे को बंद करना चाहते हैं। इस बारे में आप क्या कहेंगे?
देखिए ये बात आपकी बिल्कुल दुरुस्त है कि पाकिस्तान के अंदर कुछ मजहबी अनासिर है जो कि मजहब के नाम के ऊपर इंतहा पसंदी कर रहे हैं।
जनाब अगर फर्ज करें कि इसे मुजाकिरात के जरिए से कुछ इंतहा पसंदों को और दहशत गर्दों को कायल किया जा सके खून खराबा बंद करने के लिए तो इसमें हरज क्या है? एक कोशिश तो बहरहाल होनी चाहिए और हुकूमत पाकिस्तान ये कोशिश कर रही है।
जी इसमें कोई हर्ज नहीं है ये बहुत अच्छी चीज है लेकिन आपको ये देखना है आपको जरा एक लॉन्ग टर्म विजन लेना है एक लॉन्ग टर्म व्यू लेना है। आपको ये देखना है कि देखिए ना हर 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 मुल्क की तारीख जो है उसके हाल से बनती है। हर मुल्क की तारीख में देखना होता है कि कौन सी चीजें यहाँ पे परवान चढ़ती हैं और कौन सी चीजों को हम परवान चढ़ने नहीं देते। अगर पाकिस्तान को अपना सफर जारी रखना है एक बेहतर मुस्तकबल की तरफ जाना है तो उसको देखना है कि वहां कौन सी चीजें पनपें। अब अगर आप इन लोगों को जिन्होंने खून खराबा किया हो और जिन्होंने मासूम लोगों को निशाना बनाया हो और जो पाकिस्तान के कानून के मुताबिक यानी इसमें पाकिस्तान का कानून और पाकिस्तान का आईन ही आपको आपको कंसिडर नहीं करना है बल्कि जनरल एक इंसानी आईन जो है वो कत्ल को माफ नहीं करता। कत्ल एक जुर्म है। अब अगर आप इतने जराइम को इतने मुजरिमों को आप जाने देंगे तो आप कौन सी चीज अपने मुल्क में किस चीज को पनपने देते हैं किन कदरों को किन रिवायात को आप वहां पनपने देते हैं। इसी पर आपका मुस्तकबिल डिपेंड करता है कि आप जिन चीजों को परवान चढ़ाएं। तो मसला यही है कि अगर ऐसा हुआ तो फिर कोई गारंटी नहीं कि हर कोई ये लिबर्टी ले सकता है कि कोई सिचुएशन क्रिएट की लॉ एंड ऑर्डर की सिचुएशन क्रिएट की और फिर हुकूमत से कहे कि हमें हमसे मुजाकरात करें और फिर अपनी मनवा लेगा। ये बात मुसल्लम होनी चाहिए कि कोई जोर जबर के जरिए रियासत से अपने मुतालबात मनवा नहीं सकता है। ये असल मसला है। और अगर पाकिस्तान की रियासत ये करने में नाकाम होती है तो वो एक खुदमुख्तार रियासत होने का हक खो देती है। एक खुदमुख्तार रियासत का ही हक होता है कि वो कहती है कि आइए कुछ भी कीजिए हमसे बात करें आपके क्या नजरियात हैं हम सुने आप हमारी सुने लेकिन हम पे कोई चीज आप थोपे ना जोर जबर के जरिए हमसे कोई चीज करवाए ना। ये रियासत की डेफिनेशन है और अगर इसमें फेल होती है तो फिर रियासत का बस क्या 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 कहें खुदा ही हाफिज है।
जी बहुत बहुत शुक्रिया। जी आगा मसूद हुसैन साहब आगा साहब से रابطہ दोबारा बरकरार हुआ। जी
जी जी बताइए
जी आप अपनी गुफ्तगू मुकम्मल कर ले फिर मैं अगला सवाल करूंगा आपसे।
अब्बास साहब मैं ये समझ रहा हूँ कि देखिए ये समझने की कोशिश नहीं कर रहे कि ये जो तालिबान है और उनके साथ जो गुरु हैं उज़्बेक है चेचेंस हैं कुछ अरबी जराइम पेशा लोग थे जो यहाँ पर आ गए जिन्होंने शादियां कर रखी हैं इनकी कुल तादाद 12,000 से ज्यादा नहीं है और पाकिस्तान की फौज के पास इतनी कैपेसिटी है कि इनको बिल्कुल सफाया किया जा सकता है। और ये जो तालिबान ने मजाकरात की खुद पेशकश इसलिए की है कि जब इनके खिलाफ सर्जिकल ऑपरेशन हुआ तो सर्जिकल ऑपरेशन से ये डर गए इनके 35 जो थे نامی گرامی جو دہشت گرد تھے وہ مارے گئے. اب یہ درخواست کر رہے ہیں کہ ہم سے بات چیت کی جائے. تو اتمام حجت کے لیے نواز شریف صاحب نے جو فیصلہ کیا ہے یہ کوئی برا فیصلہ نہیں ہے, لیکن میں آپ کی خدمت میں بڑے مستند ذرائع سے بتا رہا ہوں کہ یہ کامیاب نہیں ہو سکتا. اس کی وجہ یہ ہے کہ 50 کے قریب گروپ ہیں جس کے بارے میں خود عمران خان اور حمید گل نے یہ کہا ہے کہ کچھ تو ہیں ساتھ جو حکومت کے ساتھ بات کرنے کو تیار ہیں, باقی کرمنلز ہیں, باقی جرائم پیشہ لوگ ہیں. تو یہ جرائم پیشہ لوگوں کو باہر کی کمک مل رہی ہے, یعنی ان کو امداد مل رہی ہے اسلحے سے, پیسے سے. تو ان کو تو یہ اچھی طرح معلوم ہے کہ وہ اسلام کے خلاف کام کر رہے ہیں. ان کو اب یہ بتانے کی ضرورت ہے کہ اسلام کیا ہے. اسلام ایک سلامتی کا مذہب ہے اور کسی کی جان لینا, انسانیت کی جان لینا, یہ سب کچھ جانتے ہیں. میں تو کراچی میں ان کے بعد لوگوں کو جانتا ہوں اچھی طریقے سے, یہ اچھی طرح جانتے ہیں. لیکن ان کو مالی مدد مل رہی ہے, پاکستان کے خلاف ایک پروکسی وار شروع ہو گئی ہے. لوگ سمجھنے کی کوشش نہیں کر رہے. پہلے بھی عباس بھائی میں نے آپ سے کہا تھا کہ پاکستان کے خلاف ایک پروکسی وار ہے, اور یہ پروکسی وار اب میرا خیال ہے کہ اس سلسلے میں پاکستان کی فوج نے ایک فیصلہ کیا ہے, اور یہ ایک چھوٹا سا مطلب یہ کہ وقفہ ملا ہے ان کو کہ اگر یہ واقعی صحیح معنوں میں اپنے ہتھیار رکھ دیتے ہیں اور مذاکرات میں مخلص ہیں تو بہت تبدیلی آ سکتی ہے. ورنہ میں یہ سمجھتا ہوں کہ یہ مذاکرات کامیاب نہیں ہوں گے. جو کہ مذاکراتی ٹیم ہے اس کے پاس کوئی اختیار نہیں ہے. تین تو اس کے اندر جو ایک صحافی ہیں جو حکومت کے ترجمان ہیں, دو صحافی ہیں بلکہ, اور ایک میجر عامر ہیں اور شاہ صاحب ہیں. لیکن میں یہ عرض کر رہا ہوں کہ اگر ان کو مذاکراتی ٹیم کو مضبوط بنانا تھا تو کسی پولیٹیشین کو لیتے, سمیع الحق کو لیتے, جن کے بڑے اچھے تعلقات ہیں ملا عمر سے, پھر اس کے بعد آپ فضل الرحمان صاحب کو لیتے, پھر خیبر پختونخوا سے ان کے چیف منسٹر کو شامل کرتے. ان کی جو ٹیم ہے اس سے ہی ظاہر ہوتا ہے, نیت ظاہر ہو رہی ہے حکومت کی کہ فیصلہ تو فوج نے کر لیا ہے کہ بھائی ہم ان کا صفایا کریں گے, اور ان کے ساتھ کسی قسم کے جو دوستی یا مفاہمت کی جو بات ہے وہ بالکل بے معنی بات ہے. تو چنانچہ میں یہ دیکھ رہا ہوں کہ یہ اتمام حجت کے لیے کیا گیا ہے. یہ ایک چھوٹا سا وقفہ ہوگا اور اس کے بعد آپ دیکھیے گا کہ ان کے خلاف کارروائی ہوگی, اور وہی سرجیکل آپریشن ہوگا جیسے کہ پاکستان کی ایئر فورس نے کیا ہے. کیونکہ یہ باز نہیں آئیں گے, ان کو کمک مل رہی ہے. دیکھیے آپ سمجھیں کہ پاکستان کو ایک چاروں طرف سے دشمن نے گھیر رکھا ہے, اور پاکستان کا سب سے بڑا قصور غالباً یہی ہے کہ پاکستان کے پاس ایٹمی صلاحیت ہے, ایٹمی ٹیکنالوجی ہے, تو وہ اس کو بھی ختم کرنا چاہتے ہیں. دوسری سب سے بڑی جو اہم بات ہے کہ پاکستان کا جو کانسٹیٹیوشن, جس کے بارے میں یہ کہتے ہیں کہ ہم اس کو نہیں مانتے, پاکستان کے کانسٹیٹیوشن میں 80 کلازز ایسے ہیں کہ جن کا تعلق اسلام سے, اسلام کی تشریح سے ہے. تو یہ کس قسم کے آئین کو لائیں گے؟ یہ کہہ رہے ہیں کہ ہمیں شریعت نہیں, کون سی شریعت؟ پھر یہ کہتے ہیں ہمارے قیدیوں کو رہا کریں کہ جو پاکستان کے جیلوں میں ہیں. تو یہ سارے ان کو قیدیوں کو اگر رہا کر دیا جائے تو پھر وہ شامل ہو جائیں گے, پھر وہ پاکستان کے خلاف جو ہیں گوریلا وار کریں گے. میں یہ سمجھ رہا ہوں کہ یہ ایک تھوڑا سا وقفہ ملا ہے. میں بار بار یہ آپ کی خدمت میں عرض کر رہا ہوں, ان کے خلاف کارروائی ہوگی ورنہ پاکستان کو خود بہت بڑا نقصان ہوگا. 10,000-12,000 سے زیادہ ان کی تعداد نہیں ہے, بس فرق یہ ہے کہ یہ ساری جگہ پھیل گئے ہیں اور ان کو جو امداد مل رہی ہے اس کے ذریعے یہ کام کر رہے ہیں. ورنہ پاکستان, بہت سے لوگ کہتے ہیں کہ پاکستان کی فوج کی کیپیسٹی نہیں ہے, جھوٹ بولتے ہیں. پاکستان کی فوج کے پاس بہت اعلیٰ کیپیسٹی ہے, اور پاکستان کے ایک ایک سپاہی کو اس کے ٹیرین سے واقف ہیں کہ وہ ٹیرین ہے کیسا. تو یہ تو ڈرے ہوئے ہیں. اگر یہ سرجیکل آپریشن پہلا اسٹرائک نہیں ہوتا 2 ہفتے پہلے تو کبھی بات چیت کرنے کو تیار نہیں ہے. لیکن اب دیکھیں کہ ان کا کیا ہوتا ہے. اور پھر یہ بھی بتا دوں کہ حکومت کے ترجمان نے یہ کہا ہے کہ ہم 4-5 ہفتوں میں اس کا رزلٹ دیکھنا چاہتے ہیں. اس سے یہ ظاہر ہوتا ہے کہ 4-5 ہفتوں میں کوئی رزلٹ نہیں نکلے گا, صورتحال میں کوئی خاص تبدیلی نہیں آئے گی. یہ پھر وہی کہیں گے کہ ہم تو شریعت چاہتے ہیں, اور پھر جو ملا فضل اللہ ہے جس کو ملا ریڈیو کہتے ہیں, یہ دوبارہ یہ کہے گا کہ صاحب ہمارے قیدیوں کو رہا کریں, یہ کریں. میں یہ سمجھتا ہوں کہ یہ ساری جو ہے ٹائم گین کرنے کی بات ہے, یہ کہیں ری گروپ کر کے دوبارہ پاکستان میں جو ہے دہشت گردی نہ کریں.
جی آغا صاحب, ایک سوال میں آپ سے اور کرنا چاہوں گا, وقت بھی ہمارے پاس چونکہ کم رہ گیا, 4 منٹ کا وقت ہے ہمارے پاس کل. سوال یہ ہے کہ اب پاکستان نے دو عمل ایک ساتھ شروع کیا ہے. ایک طرف طالبان کے ساتھ مذاکرات کے لیے کمیٹی تشکیل دی ہے, دوسری طرف امریکہ سے کے ساتھ 2 سال سے رکے ہوئے اسٹریٹیجک مذاکرات کا آغاز ہوا ہے. دونوں میں ربط کیا ہو سکتا ہے؟
دیکھیے بڑا گہرا ربط ہے. میں آپ کو بتاؤں کہ یہ جو مذاکرات کے سلسلے میں جو پیش رفت پاکستان کی حکومت کر رہی ہے, اس کے پس منظر بھی امریکی مفادات سامنے نظر آ رہے ہیں. لیکن امریکی مفادات سامنے تو نظر آ رہے ہیں, لیکن اس میں پاکستان کا بھی مفاد ہے. کیونکہ دیکھیے پاکستان جو ہے مستقل معاشی طور پر بھی سماجی طور پر کمزور سے کمزور تر ہوتا جا رہا ہے. تو چنانچہ اس لحاظ سے وہ بھی چاہتے ہیں کہ یا تو ان کا مکمل نیست و نابود کر دیا جائے ان لوگوں کو, یا مذاکرات کرنے کے بعد وی شوڈ گیو اے میسج ٹو دا پیپل آف پاکستان اینڈ ٹو دا پیپل آف ورلڈ, لسن وی ہیو آلریڈی ہیو گون پیرلیز ود دیز پیپل, اور کیونکہ وہ ہماری بات نہیں مان رہے اس لیے ہم فوجی کارروائی کر رہے ہیں. ہیں اور پاکستان اور امریکہ کے درمیان جو اسٹریٹجک تعلقات ہیں, نواز شریف صاحب سے میں اچھی طرح جانتا ہوں, ان کے امریکہ کے سلسلے میں تعلقات بہت اچھے ہیں اور وہ امریکہ سے اپنے تعلقات کو بالکل بگاڑیں گے نہیں. ان کو معلوم ہے کہ آئی ایم ایف کے ذریعے ان کی معیشت کو فائدہ پہنچ رہا ہے. اس کے علاوہ ان کو فروری 12 سے ان کو ایک اور کولیجن سپورٹ فنڈ ملنے والا ہے. وہ کبھی بھی امریکہ کے ساتھ بگاڑ نہیں کریں گے. اور طالبان کا اپنا ایجنڈا یہ نہیں ہے کہ پاکستان اور امریکہ کی دوستی ہے. ایسے تو معاف کیجیے, سعودی عرب اور پاکستان کی دوستی تو بہت زیادہ گہری ہے, وہاں پر یہ کیوں نہیں کرتے؟ لیکن کیونکہ پاکستان کے خلاف ایک ایجنڈا پہلے سے مرتب کر دیا ہے سامراجی قوتوں نے, تو یہ کوشش کریں گے. لیکن پاکستان کی فوج اب بیدار ہو گئی ہے, وہ ان کا صفایا کرے گی.
بہت بہت شکریہ خان صاحب. ڈیڑھ منٹ کا وقت ہمارے پاس رہ گیا, کیا کہتے ہیں آپ امریکہ کے ساتھ اسٹریٹجک مذاکرات کے آغاز اور طالبان کے ساتھ مذاکرات کا عمل شروع کیے جانے میں ربط کیا ہے؟
دیکھیے جی, میں نے آپ سے پہلے کہا کہ اس میں ربط یہ ہے کہ یہ اس وقت اعلان کر رہے تھے اور انتظار کر رہے تھے. انہوں نے جا کے امریکہ کو یہ بتایا ہے کہ ہمارا طالبان کے ساتھ عارضی طور پر بات چیت کرنا, اس کو آگے جاری رکھنا ہمارے لیے بہت بہتر ہے, کیونکہ اگر طالبان کے ساتھ بات چیت نہیں ہوگی تو حالات ٹھیک نہیں ہوں گے. اور جو 2014 میں امریکہ وہاں سے موو کرے گا, نیٹو سپلائی جو موو کرے گی, اس کے لیے پاکستان میں حالات سازگار نہیں ہوں گے. تو لہٰذا عارضی طور پر امریکہ نے ان کو اجازت دی ہے کہ وہ طالبان کے ساتھ بات چیت کر دے. لیکن جیسا کہ میں پہلے بھی کہتا رہا ہوں کہ آپریشن ناگزیر ہے, اس کے علاوہ اس کوئی بھی دوسرا راستہ نہیں ہے.
بہت بہت شکریہ, بہت بہت شکریہ فیصل خان صاحب. اور اسی کے ساتھ ہم آغا مسعود حسین صاحب اور ڈاکٹر نعت اللہ اندرابی, ان کے بھی شکر گزار ہیں. تینوں تجزیہ نگاروں کے خیالات آپ نے ملاحظہ فرمائے. جہاں تک امریکہ کا سوال ہے تو امریکہ کا رویہ طالبان کے تعلق سے ہمیشہ مبہم اور منافقانہ رہا ہے. ایک طرف تو اس نے طالبان کے خلاف جنگ کا اعلان کیا, دوسری طرف خود افغانستان کے اندر سے بھی رپورٹیں یہ مل رہی ہیں کہ طالبان کے بعض گروپ ایسے ہیں جنہیں امریکہ کی سپورٹ حاصل ہے, اور اکثر طالبان امریکی اسلحے کا استعمال کر کے افغان عوام کو نشانہ بناتے ہیں. اور یہی حال پاکستان میں, پاکستان کے بعض سیاستدانوں کا یہ کہنا ہے کہ پاکستان میں طالبان کے بہت سے جو گروہ سرگرم ہیں ان میں سے کئی ایک گروہ ایسے ہیں جن کے امریکہ سے براہ راست روابط ہیں. لیکن پاکستان کی حکومت نے طالبان کے ساتھ جو مذاکرات کا عمل شروع کیا ہے اس کے سلسلے میں جیسا کہ خود محمد فیصل خان صاحب نے اور آغا مسعود حسین صاحب دونوں نے اشارہ کیا ہے کہ ممکن ہے کہ حکومت نے یہ عمل اتمام حجت کے لیے شروع کیا ہو کہ ایک بار یہ ثابت کر دے کہ بھائی ہم نے مذاکرات کا راستہ بھی اپنایا, اور جب مذاکرات کا راستہ ناکام ہو جائے تو پھر فوجی کاروائی کا راستہ اختیار کیا جائے. اور اس کی حمایت جناب نواز شریف کے اس بیان سے بھی ہوتی ہے کہ جب انہوں نے کمیٹی کا اعلان کیا اسی کے ساتھ انہوں نے یہ کہا کہ انہیں یقین ہے کہ اگر کسی دن وہ جنگ کا فیصلہ کرتے ہیں تو اس وقت بھی انہیں حمایت حاصل رہے گی. پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahaTV.ir. اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں.